لا إله إلا الله والله أكبر الله أكبر ولله الحمد الله أكبر الله أكبر لا إله إلا الله والله أكبر الله أكبر ولله الحمد الله أكبر الله أكبر لا إله إلا الله والله أكبر الله أكبر ولله الحمد
تو آئیے تھوڑی سی بات کریں گے عشرہ ذی الحج کے بارے میں اور اس مہینے کی کیا اہمیت ہے اور آج کا مسلمان کیا کر رہا ہے۔ نحمدہ و نصلی علی رسولہ الکریم، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی، رب یسر ولا تعسر وتمم بالخیر۔ اللہم صلی علی محمد وعلی آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد، اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد۔ آپ سب خاموشی سے درود شریف پڑھیں اور اس سوچ کے ساتھ کہ ہمارے پیارے نبی نے اتنا خوبصورت دین ہم تک پہنچانے میں جو مشکلات سہی، اللہ تعالیٰ ان کو اس کا بہترین اجر بھی دے اور ہم سب کی زندگیوں میں بھی وہی رنگ آ جائے۔ میں بھی پڑھتی ہوں، آپ بھی پڑھیں۔ خاموشی سے کیوں؟ کیونکہ نبی صلی اللہ علیہ وسلم کے ساتھ محبت کا معاملہ ہے۔ الحمدللہ ذی الحج کا مہینہ ہمارے بالکل قریب ہے۔ اس سے پہلے کہ ذی الحج کے اوپر بات کروں یا ذی الحج کے مہینے کی کوئی بات کر دوں، ہم ذی القعدہ کے آخری دنوں سے جو گزر رہے ہیں اس کے اوپر چند جملے بولنا چاہوں گی، کیونکہ یہ بھی ان مہینوں میں سے ایک مہینہ ہے کہ جس کی نیکیاں اور جس کی خوبیاں بھی آج بہت سارے لوگوں سے پوشیدہ ہیں۔ ذی القعدہ جو ذی الحج سے پہلے اور شوال کے بعد آتا ہے، اس مہینے میں عمرے کی بہت فضیلت ہے۔ نبی صلی اللہ علیہ وسلم نے چار عمرے کیے اور چاروں کے چارے ذی القعدہ میں کیے۔ یہ الگ بات ہے کہ انتظامی ذمہ داریوں کی وجہ سے آج کے دور میں سعودی حکومت جو ہے وہ اس دنوں میں ویزے بند کر دیتی ہے، کیونکہ آگے سے حج کے انتظامات کرنے ہوتے ہیں، لیکن بہرحال اگر وہاں رہنے والوں کو یا پہلے سے وہاں موجود جا چکے ہیں موقع مل جائے تو ان کو اس مہینے میں عمرہ کرنا چاہیے۔ ذی القعدہ، ذی والا، قعدہ بیٹھنے والا۔ عموماً حرمت کے مہینوں کے ناطے سے بھی اگر آپ دیکھیں تو اس مہینے کی بہت شان ہے۔ اور دوسری بات یہ ہے کہ رمضان کے بعد ہم تھوڑے سے ڈھیلے ہو رہے ہوتے ہیں، ایسے ہی ہوتا ہے نا، تو شوال کے چھ روزے آ جاتے ہیں، پھر جب ہم شوال کے روزے چھ رکھ کر اپنے ایمان کو تھوڑا سا بوسٹ اپ کرتے ہیں تو ذی القعدہ کا مہینہ آ جاتا ہے، اور ذی القعدہ کے مہینے میں اگر عمرہ کر لیں شعور کے ساتھ اور وہاں جا کر اللہ تعالیٰ سے مدد مانگیں تو پھر اس کے بعد کچھ دن تو اچھے گزرتے ہیں، لیکن اس کے بعد جو مہینہ آج میرے اور آپ کے بالکل قریب ہے وہ ذی الحج کا مہینہ۔ افسوس کے ساتھ کہوں گی کہ اسلامی کیلنڈر کا یہ آخری مہینہ جو کہہ لیجئے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی حدیث کی روشنی میں رمضان کے مہینے سے تقابل میں رکھے، تو آپ نے فرمایا کہ ان دس دنوں کی نیکیاں اللہ سبحانہ تعالیٰ کو ہر عمل سے پیاری ہیں۔ صحابہ نے پوچھا کہ کیا مجاہد فی سبیل اللہ کی نیکیاں، کیونکہ اسلام کی جو چوٹی ہے نا وہ جہاد ہے، اور جہاد کیا سٹرگل اٹ موسٹ، جیسے تھوڑی سی کوشش کر کے آج آپ سب یہاں پہنچے سننے کے لیے، تو یہی کوششیں جب دین کو سیکھنے سے لے کر سکھانے اور سکھانے کے بعد اس رستے میں آنے والی مشکلات پہ صبر میں ڈھلتی ہیں تو اس کی پھر آخری صورت جو ہوتی ہے وہ قتال ہوتی ہے۔ تو گویا کہ اللہ کے راستے کی بھاگ دوڑ بہت پیاری ہے اللہ تعالیٰ کو۔ پوچھا کیا جہاد سے بھی ہر مہینے کی نیکیاں اعلیٰ ہیں، تو آپ نے فرمایا ہاں، صرف وہ مجاہد جو جائے اللہ کے راستے میں، نہ وہ خود واپس آئے نہ اس کا مال اسباب واپس آئے، اس کے علاوہ ہر نیکی اس مہینے کی پیاری ہے۔ لیکن کہنے کو جو بات ہے وہ یہ ہے کہ مسلمان آج جہاں باقی چیزوں میں سے کئی چیزوں سے الحمدللہ بہت رغبت بھی رکھتے ہیں، بہت محبت بھی ہے، لیکن کچھ نیکیوں سے وہ غافل ہیں، اس میں عشرہ ذی الحجہ کے فضائل ہیں۔
आप मानिए ना मानिए, रमज़ान का इंतज़ार पहले से होता है। तकरीबन 2 माह पहले से ही जहनों में आने लग जाता है रमज़ान है रमज़ान है, और अगर गर्मियों का रमज़ान आ रहा हो तो खौफ भी शामिल हो जाता है कि हाय गर्मी के रोज़े गर्मी के रोज़े। फिर उससे पहले जहन साजी होती जाती है और अल्हम्दुलिल्लाह कहने की बात है किसी की बात कि क्या हम 14 अगस्त को पाकिस्तानी और रमज़ान में ही मुसलमान हैं सिर्फ। यानी एक रंग दिखता है इस्लाम का रमज़ान के अंदर। लेकिन ये अशरा जो अब मेरे आपके लिए बिल्कुल करीब है अल्लाह के हुक्म से, इसकी नेकियां रमज़ान की नेकियां से भी आला है। वो क्यों? एकदम हमारे अंदर एक पत्थर गिरता है, वाह हो हम तो शुरू से रमज़ान सुनते रहे। तो आप इसको समझ लीजिए, वैसे तो हदीस भी काफ़ी है हमारे लिए, लेकिन आप देखिए कि 5 पिलर्स ऑफ इस्लाम है ना, 5 बुनियादी अरकान। पहले तो शहादा है, अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्ना मुहम्मद रसूलुल्लाह। फिर उसमें नमाज है, रोज़ा है, हज है, ज़कात है। आप देखिए कि इन सब में एक नेकी ऐसी है कि वो आप सिर्फ और सिर्फ ज़िलहज में कर सकते हैं। आप नमाज़ें रमज़ान में भी पढ़ते हैं, अब भी पढ़ते हैं, आप ज़कात तब भी दे सकते हैं, सदका फिर भी दे सकते हैं, सब कुछ कर सकते हैं आप और मैं। लेकिन हज आप और मैं सिर्फ और सिर्फ ज़िलहज के महीने में ही कर सकते हैं। तो बात वाजी है, जिस तरह रमज़ान की रातें अफजल है, और वो क्यों अफजल है? क्योंकि उसमें ताक रात है और उसमें एतकाफ है। आप और मैं हर रात अगर कुछ हिस्सा जाग लें, अल्लाह ताला को बड़ा प्यारा है। लेकिन ख़ास तौर पे अल्लाह ताला ने कह दिया कि एक रात ऐसी कि लैलतु खैर मिन अल्फी शहर, 1000 रातों की इबादत से बढ़कर एक रात की जो इबादत हो जाती है वो कौन सी है? रमज़ान की रात है। अब बिल्कुल मैं इस वक्त वो सारी पिछली मालूमात जो आपके पास मौजूद है, अल्हम्दुलिल्लाह हर साल इस मौजू पर दर्स होते हैं, बहुत सारे लोग मुझ समेत इस बारे में बात करते हैं, मैं पूरे यकीन से कह सकती हूँ कि ये मौजू मेरे और आपके लिए नया नहीं है। लेकिन जो चीज़ मैं इस वक्त आज आपके साथ शेयर करना चाहती हूँ कि इतने मालूम के बावजूद भी क्या ज़िलहज के महीने का या ख़ास तौर पे इन 10 दिनों का हम इंतज़ार करते हैं इस एंगल से? क्या इस 10 दिन के लिए हमारे प्लान होते हैं? क्योंकि आप देखिए कि जो रमज़ान की छुट्टी भी नेकी है ना, मुझे लगता है कि उनको मेकअप करने का मौका अब आ रहा है। आपने मैंने अल्हम्दुलिल्लाह रोज़े रखे, अल्लाह ने चाहा तो कुछ रोज़े हमारे शरई उज़र से छुटे, आप इस दिन में रख लीजिए। 9 ज़िलहज के रोज़े के बारे में हदीस है। आज मैंने सोचा था कि मैं बहुत ज़्यादा वो 5 नेकियों पे बात नहीं करूँगी जो अमूमन हम खुद हर साल आपके साथ जिक्र करते हैं कि इस महीने में हम सबसे पहले कुर्बानी करते हैं, हज कर सकते हैं, जिक्र अस्कार हैं, तकबीरात हैं, क्योंकि अशरा ज़िलहजा के नाम में करने के नाम या 6 काम वो सारे पिछले सालों के मौजूद हैं। और मुझे उम्मीद है कि साथी डिफरेंट ग्रुप्स में जो सुनते हैं या क्लासेज में, तो उनको वो चीज़ें सुनवाई भी जा रही हैं। एंड पे आपको लिंक भी दिखा देंगे वेबसाइट का कि जिधर से आप जाके भी सुनते हैं। लेकिन सिर्फ एक खुलासे के लिए चंद जुमलों में अगर हम देखें, इस वक्त जिस चीज़ को करने की ज़रूरत है वो ये है कि ये महीना हमारी हर नेकी को बढ़ा देगा। आप सोचिए, मैंने आपने रमज़ान में ज़कात देने की कोशिश की, दे दी अल्हम्दुलिल्लाह, पूरी नहीं दी, अब ये जो 10 दिन है ना इसमें दीजिए। आपके पिछले खाते हैं, कोई नया सदका नहीं करना चाहते, कोशिश करके पैसे जमा करके जो आपकी इस साल की ज़कात रहती है आप इन 10 दिनों में देंगे ना तो इसका अजर ज़्यादा है। क्योंकि अल्लाह ने कुरान पाक में कसम खाई है कि वल फज्र वल लयाल नश्र व शफ़ी वल वत्र, सूरह फजर की इब्तदाई आयात हैं, कि कसम है फजर की और 10 रातों की। और उलमा की इसमें अक्सरियत कहती है कि इससे मुराद ज़िलहज के 10 दिन हैं, और जब रातें हैं तो उसके साथ दिन भी है। तो आप और मैं अपनी छुट्टी हुई जो ज़कात है वो दे सकते हैं, सदका वैसे भी देते हैं। आपने ये हदीस कितनी दफ़ा सुनी कि रमज़ान में एक नेकी 70 पे बदल जाती है, नफिल जो है वो फ़र्ज़ में ढल जाता है, सुने ना। आज इसको भी समझ लें कि ये जो 10 दिन है ना, मैं तो बिल्कुल आज अपने जहन से आपको एक 10 डेज़ का प्लानर देने आई हूँ कि आप और मैं बार बार थोड़ा थोड़ा डी ट्रैक हो जाते हैं, आउट ऑफ ट्रैक हो जाते हैं। जब हमारी ज़िंदगी में रमज़ान आता है तो अल्लाह के हुक्म से हम उस रमज़ान में काफ़ी सीधे हो जाते हैं, फिर ईद की पार्टियाँ ही हमें थोड़ा सा रास्ते से हटाने लग जाती हैं, फिर ज़ीक़ादा में तो हम बिल्कुल बैठ ही जाते हैं। और जो अक्सर मैं चीज़ देखती हूँ कि रमज़ान के बाद देखने में आता क्या है कि मस्जिदों में हाज़िरी कम हो जाती है, قرآن کلاسز کی رونق کم ہونے لگتی ہے. تو میں ایک سوال کرتی ہوں کہ ایک اور دورہ قرآن اندر آ گیا, ایک اور قرآن سے تعلق جڑ گیا, تو کیا وجہ ہے کہ پھر رمضان کے بعد تو ایسے ریل پہل ہونی چاہیے لیکن وقتی طور پہ یہ ہوتا ہے, اور یہ بات پچھلے 2 سال سے 3 سے زیادہ ہو گئی ہے کیا کہ جب رمضان کے ساتھ یا اس کے فوراً بعد سمر آ جاتا ہے, اور سمر سے مراد سمر ویکیشن, وہ پھر چھٹی ہو جاتی ہے. اسلام تو کہتے فیضا فرخ تفن سب, جب فارغ ہو جاؤ تو نیا کام لے لو اپنے اوپر, لیکن ہم تھوڑے سے فارغ محسوس ہوتے ہیں. لیکن اب یہ جو 10 دن ہے نا, آپ بالکل اس وقت میری ان باتوں کو سنتے وقت اپنے دل میں ابھی سے نیت شروع کر دیں. وہاں تو 30 روزے تھے نا, وہاں تو 30 دن یا 29 دن کی عبادت تھی نا. سال تو سارا ہمارا ایک جیسا ہے, ہم موسمی مسلمان نہیں ہیں, وی آر ناٹ سیزنل مسلمس, بٹ ایک سیل لگ گئی. چلے آپ پہلے 1 چیز 100 کی خریدتے تھے, اب آپ 10 کی خرید دیں گے اور اوپر 9 آپ کو فری مل جائیں گی, تو کرنے کی ضرورت ہے نا. تو آپ سب اس کے لیے میں بھی سوچیں کہ اس کی اگر اتنی اہمیت ہے کہ اس جیسا کوئی عمل ہی نہیں ہے, تو میں اب یہ 10 دن ذرا سے اپنے لیے بہترین انداز سے گزار سکتی ہوں. اینڈ پہ آپ کو 1-2 چیز شیئر کریں گے. مجھے یقین ہے جس کو سن کر یہ بات جو اس وقت میں کر رہی ہوں یا آپ سن رہے ہیں, اس میں آپ کے لیے سہولت ہو سکتی ہے. بہت لانگ ٹرم بہت بڑی نیکیاں نہیں کر سکتے تو چھوٹی کر لیں, لیکن یہ ہے کہ جب کوئی دن خاص ہوتے ہیں نا, تو پھر ان دنوں کے اندر جہاں نیکی کا اجر ہوتا ہے نا, تو وہاں گناہ کا گناہ بھی بڑھ جاتا ہے. جیسے کسی کی جان لینا ویسے ہی بہت بڑا گناہ ہے. لڑائی جھگڑا اسلام کہیں بھی نہیں پسند کرتا, لیکن حرم کی حد میں یا احرام کی حالت میں یہ کام کریں گے تو گناہ کا ارتکاب بڑھ جائے گا نا. بالکل اسی طرح یہ جو 10 دن ہے غفلت سے نہیں گزارنے. آج سے بھی یہاں نیت کریں, ان 10 دنوں میں میں نے شعوری طور پر نیکیاں کرنی ہیں, میں نے شعوری طور پر گناہوں سے بچنا ہے. اور ایک چیز جو میں اپنی ہلکی سی آبزرویشن سے سمجھ سکتی ہوں, اللہ نوز دی بیسٹ, جو چیز شیطان کا کام بہت آسان کر دیتی ہے ہمارے لیے, اور وہ کیا ہے, وقت کا زیاں, ٹائم ویسٹنگ. جب ہم وقت ضائع کرتے ہیں ہم شیطان کے ہاتھوں میں کٹھ پتلی بن جاتے ہیں, اس کا جدھر جب جو دل کرتا ہے ہمیں لے جاتا ہے. اور جب ہم ریلیکسیشن موڈ میں آ جاتے ہیں نا, تو آپ دیکھیے بعض لوگ کیا کہتے ہیں, غلط بولتے ہیں, لیکن وہ کہتے ہیں جنگ اور محبت میں سب جائز ہے, شادی میں سب جائز ہے, خوشی کے موقع پہ سب جائز ہے, یہ موقع بار بار نہیں آتا, چلو تفریح کے موڈ میں آئیں تو بھی جائز ہے, سیر پہ آئیں تو اب یہاں نمازیں پڑھیں, سیر پہ آئیں تو اب یہاں ہم بیٹھ کر قرآن سنیں پڑھیں. یہ ایک موڈ بن جاتا ہے. جو وقت حقیقت میں میری آپ کی زندگی ہے, اس کو ضائع کرتے ہیں نا, تو ہم شیطان کے کام کو آسان کر دیتے ہیں. تو آپ اپنے لیے نیت کیجئے, میں بھی کرتی ہوں, کہ ان 10 دنوں میں میں نے شعوری طور پر وقت ضائع نہیں کرنا. آپ دیکھیے کہ ایک ہے اس کے پاس ہیں ہی بہت پیسے, وہ تھوڑے بہت خرچ کر بھی دے گا نا, ضائع بھی کر دے گا تو اٹس اوکے, پھر بھی بہت ہے. لیکن اگر کسی کو گھر سے نکلتے وقت ملے ہی 100 کا ایک نوٹ, اور اسی میں سب کرنا ہے, ٹکٹ بھی لینی ہے, کھانا بھی کھانا ہے, اور اسی سے کچھ جاتے ہوئے واپسی پہ گھر والوں کے لیے بھی لے کر جانا ہے, تو کیا وہ 100 کے نوٹ کو بے شعوری میں خرچ کرے گا؟ آپ اور میں زندگی میں ایک بہت مختصر سا وقت دے کر بھیجے گئے ہیں, بہت ہماری زندگی مختصر ہے, ہمارے پاس وقت ضائع کرنے کو نہیں ہے. ہم ماں کے پیٹ میں 9 مہینے سو کے آئے ہیں, آرام کر کے آئے ہیں, وہاں ہم نے کوئی ایسی نیکی یا ایسا کوئی کام کیا ہی نہیں کہ جس کو بعد میں آ کے کرنے کا مطالبہ ہوتا ہے. اسی طرح انشاءاللہ موت کے بعد قبر میں بہت آرام کرنا ہے, نم کا نو مت لروس, وہاں بہت فن ہے, بدگلی وادی, تو وہ کام ادھر کے لیے ڈال دیں. یہ جو بیچ کے ٹائم ہے نا, یہ میرے آپ کے 30, 40, 50, 60, 70 سال, جتنے بھی جس کو اللہ زندگی دے, اس سے بھی لمبی دے, یہ کام کا وقت ہے. یہ دنیا کام کا وقت, وہ دنیا آرام کا وقت. اگر ہم یہاں آرام میں آ گئے, بس آپ دیکھیے کہ آج کل بھی اسٹل ابھی سمر چل رہا ہے نا, آپ کے اس ملک میں ختم ہو رہا ہے, میرا ڈفرینٹ لوگوں سے واسطہ پڑتا ہے, کہیں ابھی شروع ہوا ہے, کہیں چل رہا ہے, کہیں ختم ہو رہا ہے. آپ ذرا امیجینیشن میں لائیں, ہر دن صبح 7, 7:30 اٹھ کر 5-6 بجے تک اسکولوں میں بچے جاتے تھے کہ نہیں؟ آپ میں سے جو بچیاں بیٹھی, مجھے یقین ہے کہ آپ سمر سے علاوہ کی زندگی اور اس میں دیکھے تو ایک بگ ڈفرینس آپ کو فیل ہوگا. اور وہ کیا ہے, آرام بہت ہے, ایسے ہی نیند بہت ہے, راتوں کو جاگنا زیادہ ہے, मतलब वो क्या कहना चाहिए, सोशलाइजिंग ज़्यादा है। हालांकि आप देखिएगा सिर्फ एक डेट चेंज होगी और आपके सब बच्चे और आप सब फॉर्म में आ जाएंगे। क्या अब आप माँ इंतज़ार नहीं कर रही, किस तरीका हो रहा है ना, क्यों माइंडसेट बन गया। बच्चों की छुट्टियाँ, आराम की छुट्टियाँ, रिलैक्सेशन की छुट्टियाँ, उसमें ये करें और शादियाँ और जो कुछ भी है, लेकिन देखिएगा जिस दिन एक वो जादू की छड़ी घूमेगी हमारे घरों के नक्शे ही बदल जाएंगे। वो 12-12 बजे तक सो सो के उठने वाले सुबह 7-8 बजे रोते उठे धोते उठे उठेंगे ना, उठेंगे ना। कितना यकीन है कानून को और कितना यकीन है हुकूमतों को कि उनके एक फैसले पे पूरे घरों के नक्शे बदल जाते हैं, सच के नहीं। तो क्या अल्लाह का कानून, क्या अल्लाह का दीन ये ताकत नहीं रखता? हमें उसका यकीन नहीं है? आपको अल्लाह पुकार पुकार के आसमान से कहता है कि लोगों 10 दिन बड़े कीमती आ रहे हैं, इसकी खैर को समेट लो, सुस्ती छोड़ दो, आराम छोड़ दो, नींद कम कर दो, अपने आप को जुता लो, मेहनत कर लो, अपने आप को किसी चीज़ में इस्तेमाल कर लो, ये ज़ाया होगी। आपके पास एक चीज़ है, कोई दूध का डब्बा है, कोई जूस का डब्बा है, उस पर डेट लिखी हुई है कि 10 दिन के बाद ये एक्सपायर हो जाएगा। अक्लमंद औरतें क्या करेंगी, उसको पहले इस्तेमाल करेंगी। पता है कि 10 दिन के बाद या तो इसको ट्रैश में फेंकना है या फिर इसका कोई और हल है, ज़ाया हो जाएगा ये। तो ये 10 दिन आपके मेरी ज़िंदगी के रमज़ान से भी खूबसूरत दिन बन सकते हैं, कीमती बन सकते हैं। कोई इस किस्म का प्लानर बनाए जिसके लिए आपके सारे अमल बढ़ जाए, कोशिश भी हो, वक्त भी लगे, मेहनत भी हो, घर से निकलना पड़े, कुछ गाड़ी का पेट्रोल का खर्चा भी हो, कोई किताब लेनी पड़े तो ले ले, यानी ये जो ज़िलहज की नेकियां उसको एक जगह जमा कर ले। तो ज़िलहज का महीना इस्लामी कैलेंडर का बहुत खूबसूरत महीना है। रमज़ान के आखिरी 10 हैं तो ज़िलहज के शुरू के 10 दिन हैं। और आप इसमें आम तौर पर क्या कर सकते हैं, जैसे अभी हम बात करें, नियत करें। पहले तो नियत करनी है कि मैंने इन दिनों से फ़ायदा उठाना है। फिर दूसरी चीज़ आप देखिए ज़िक्र इलाही, कसरत से ज़ुबान पे ज़िक्र रखें। आप बड़े आराम से कर सकते हैं कुछ भी करते हुए, और वो क्या है, अल्लाह का ज़िक्र दिल में याद हो, ज़ुबान पे याद हो। और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फ़रमाया, इब्ने उमर रज़ी अल्लाह अन्हु की रिवायत है, अल्लाह के नबी ने फरमाया कोई दिन अल्लाह के हाँ इन 10 दिनों से ज़्यादा अजमत वाला नहीं है। ज़रा अल्लाह नबी सल्लम के इस जुमले पे तो गौर करें, अल्लाह की नज़र में इससे ज़्यादा अजमत वाला कोई नहीं, और ना किसी और दिन का अमल इन 10 दिनों के अमल से अल्लाह को ज़्यादा महबूब है। बस तुम इन दिनों में कसरत से तहलील, तहलील किसको कहते हैं, ला इलाहा इल्लल्लाह, बस इतना जुमला, ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह, ऐसे आपके दिल से हिले, यानी आपके ये जो यहाँ सीना होता है ना, इधर से आवाज़ निकले, ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह, सिर्फ इतना सा जुमला है। और अल्लाह के नबी ने फरमाया कि आसान तरीन जिक्र और पसंदीदा तरीन जिक्र ला इलाहा इल्लल्लाह। पूरा पढ़ना चाहे आपकी मर्ज़ी है, मोहम्मद रसूलुल्लाह पढ़े, लेकिन हदीस में लफ्ज़ के ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह। और आप देखें कि मुझे ऐसे लगता है हम जितनी दफ़ा ज़िंदगी में बेबस हो जाते हैं ना, उतनी दफ़ा ये जुमला बोलें, ला इलाहा इल्लल्लाह। और मैं इसको पढ़ती हूँ तो मेरे दिमाग में उर्दू चल रही होती है, कोई इला नहीं तेरे सिवा, कोई मालिक नहीं तेरे सिवा, कोई राजिक नहीं तेरे सिवा, कोई शिफा देने वाला नहीं तेरे सिवा, कोई बिगड़ी बनाने वाला नहीं तेरे सिवा, कोई सुख दुख को सुख में बदलने वाला नहीं तेरे सिवा, कोई बच्चों के दिल में हमारी मोहब्बत डालने वाला नहीं तेरे सिवा, कोई शौहर के दिल में मेरी मोहब्बत डालने वाला नहीं तेरे सिवा, कोई मेरे भाई बहनों की खैर मुझे दिलाने वाला नहीं तेरे सिवा। आप इस लफ्ज़ के साथ इलाह को बोले, आपको किसी दूसरे से कोई दुख सुख करने की ज़रूरत ही नहीं पड़ेगी। ठीक है, तो कसरत से ज़ुबान पे ये रखे। दूसरा आपने फरमाया तकबीर, और वो क्या है, अल्लाहु अकबर, अल्लाहु अकबर, अल्लाहु अकबर कहें तो एहसास हो बहुत बड़ी हस्ती है, अल्लाहु अकबर, उसकी बड़ाई का एहसास। फिर आपने फरमाया तहमीद, हम्द से, और वो क्या है, अल्हम्दुलिल्लाह, अल्हम्दुलिल्लाह, अल्हम्दुलिल्लाह। ये मुसनद अहमद की रिवायत है 54469 नंबर की। तो पहली चीज़ शऊर के साथ जो आपने मैंने करनी है, और ये आप देखें कि मैं आपको सच बताऊं, अगर आप जागते में करने लग गए ना, चले हम 24 में से 16 घंटे जागते हैं, 8 घंटे से ज़्यादा कौन सोएगा, اگر آپ 16 گھنٹوں میں سے شعور کے ساتھ آدھا وقت بھی یہ کلمات یا اذکار زبان پہ رکھیں گے نا، نیند میں، کروٹوں میں بھی آپ کی زبان سے یہی لفظ نکلیں گے. اللہ تعالیٰ کہتے ہیں اپنی کروٹوں پہ بھی فذکر اللہ، اللہ کا ذکر کرتے ہیں. تو آپ نے میں نے کیا کرنا ہے، جس سے ہم ان 10 دنوں کا بہترین فائدہ اٹھائیں گے، زبان کو ذکر سے تر رکھنا ہے، ٹھیک ہے؟ اور ذکر صرف وہ نہیں لفظ سبحان اللہ نہیں، سبحان اللہ. اور آپ دیکھیے گا کہ 10 دن کی اس چھوٹی سی مشق سے اللہ کی محبت آپ کے دل و دماغ پہ چھا جائے گی انشاءاللہ تعالی. اور خاص طور پہ یہ جو تکبیر ہے، اس کے بارے میں تو ایک خاص الگ لفظ بھی آتا ہے اس عشرے کے ساتھ، وہ ہے تکبیرات. امام بخاری رحمہ اللہ کہتے ہیں کہ 10 دنوں میں ابن عمر رضی اللہ عنہ اور ابو ہریرہ رضی اللہ تعالیٰ عنہ تکبیر پکارتے ہوئے بازار نکلتے، اور لوگ بھی ان کے ساتھ تکبیرات کہتے ہیں. یعنی کوئی شاپنگ کا ارادہ نہیں تھا، کوئی بیچنے کی چیز نہیں ہے، یعنی خرید و فروخت کے لیے جاتے ہیں نا مومن انسان بازاروں میں، کا خرید و فروخت کے لیے نہیں جاتے تھے. لوگ پوچھتے تھے آپ کیوں آتے ہیں، کہتے تھے لوگوں کو یاد دلانے کے لیے کہ تکبیرات پڑھنی ہے. اور جا کے یہ وہاں اللہ اکبر کہتے تو اللہ کے نبی صلی اللہ علیہ وسلم کے جو باقی پیارے ساتھی تھے وہ بھی کہنے لگ جاتے، ٹھیک ہے؟ صحابہ کرام بہت خوبصورت تکبیرات پڑھتے تھے. ایک آدھ میرے ساتھ دہرانا چاہتے ہیں تاکہ تھوڑا سا زبان پہ تو چڑھے؟ تو آئیے پڑھتے ہیں. اللہ اکبر کبیرہ، والحمد لله كثيرا، وسبحان الله بكرة وأصيلا. مطلب کیا ہے؟ اللہ اکبر کبیرا، اللہ سب سے بڑا، یعنی بڑوں میں سے بھی بڑا، اور والحمد لله كثيرا، اور ساری تعریفیں کثرت سے اللہ کے لیے، سبحان اللہ بکرۃ واصیلا، اور اللہ کی پاکی بیان کرنی ہے صبح کو بھی اور شام کو بھی، ٹھیک ہے؟ یہ صحیح مسلم کی روایت ہے 1358 نمبر کی. دوسری تکبیر کے الفاظ دہراتے ہیں، اللہ اکبر،
اللہ اکبر،
اللہ اکبر،
اللہ اکبر،
لا الہ
الا اللہ،
الا اللہ،
واللہ
اکبر،
اللہ اکبر،
وللہ الحمد. یہ مصنف ابن ابی شیبہ کی روایت ہے 5694 نمبر کی، جلد 3 ہے. اس کا مطلب کیا ہے؟ کہ اللہ سب سے بڑا ہے، اللہ سب سے بڑا ہے، اس کے سوا کوئی الہ نہیں، اور اللہ سب سے بڑا ہے، اللہ سب سے بڑا ہے، اور اسی کی تعریفیں ہیں. ذرا کہہ کے تو دیکھیں. دیکھیے کسی کی جب تعریف ہوتی ہے نا تو اس کے مخالفوں کو بڑی تکلیف ہوتی ہے، ایسی ہے نا؟ جب آپ شعور سے یہ تکبیرات پڑھیں گے تو شیطان کو اچھا لگے گا کہ برا؟ کیونکہ وہ ہمارا جیسے دشمن ہے نا، ایسے وہ اللہ کا بھی دشمن ہے، ٹھیک ہے؟ اب جب آپ اور میں شعور سے یہ تکبیرات کہیں گے تو دل سے اپنی بڑائی کے بت ٹوٹیں گے؟ ٹوٹیں گے. سب سے بڑا بت کون سا ٹوٹے گا؟ افرائیت من اتخذ الہہ ہوا، نفس کا بت ٹوٹتا. اور جب بھی آپ اس مہینے میں اور ان 10 دنوں میں خاص طور پہ تکبیرات کہنا تو شعور سے سوچ لیں، اکبر کس سے؟ یعنی اللہ اکبر بر کس سے؟ تو میرے نفس سے. آپ 1 گھنٹہ اس شعور کے ساتھ اللہ اکبر کہیں، شعوری طور پہ جب بھی یاد آئے کہ نفس چھوٹا اللہ اکبر، نفس چھوٹا اللہ اکبر، انی اصغر اللہ اکبر، انی اصغر اللہ اکبر، پھر آپ ان 10 دنوں میں کوئی 1 گھنٹہ شعور کے ساتھ. دوسری چیز جس کو ہم بڑا سمجھتے ہیں وہ کیا؟ خاندان. اللہ بڑا، خاندان چھوٹا، اللہ بڑا، خاندان چھوٹا، اللہ بڑا، خاندان چھوٹا. پھر پیسہ، پیسہ چھوٹا اللہ بڑا، پیسہ چھوٹا اللہ بڑا، معاشرہ چھوٹا اللہ بڑا، فیشن چھوٹا اللہ بڑا. یقین کریں ان 10 دنوں میں اگر 1-1 گھنٹہ اس ایک شعور سے ایک ایک بت کو توڑتے جائیں گے تو انشاءاللہ جو آخری دنوں میں اللہ اکبر نکلے گا وہ سارے شرک سے پاک ہو چکا ہوگا. تو یہ تو ایک سوچنے کا انداز ہے، ہر وہ چیز جو اللہ کے مقابلے میں آپ کے سامنے آ جائے اس کو چھوٹا کر دیں. تو بہرحال پہلی چیز آپ کا ذکر ہے جو آپ اور میں کثرت سے کر سکتے ہیں.